मेरा प्यारा देशवासीहरू, पछिल्लो चोटी जुन बेला मैले तपाईहरूसित मन की बात गरेको थिएँ, त्यस बेला भूकम्पको भयंकर घटनाले मलाई विचलित बनाएको थियो। मन की बात गर्न मन लागेको थिएन, तर पनि मैले मन की बात गरे। आज जतिखेर म मन की बात गरिरहेछु, यति बेला चारैतिर गरम हावा, गर्मी, तकलीफहरू, त्यसको खबर आइरहेको छ। तपाईहरू सबैलाई मेरो विन्ती छ कि यो गर्मीको समयमा हामीले आफ्नो ख्याल राख्नुपर्छ। हामीलाई सबैले पानी अधिक पिउनु, शरीरलाई राम्ररी ढाक्नुपर्छ भन्छन्। तर म भन्छु, हामीले हाम्रो छेउछाउमा भएका पशु पक्षीहरूको पनि ख्याल गर्नुपर्छ। यो अवसरमा परिवारका नानीहरूलाई एउटा काम दिनुपर्छ, घर बाहिर कुनै भाँडामा पक्षीहरूको निम्ति पानी राख्न लगाऊ, अनि यो ध्यान दिनुपर्छ कि त्यो पानी तातो नहोस्। तपाईँ हेर्नुहोस्, परिवारमा नानीहरूको संस्कार राम्रो हुनेछ, अनि यो भयंकर गर्मीमा पशु पक्षीहरूको पनि रक्षा हुनेछ। यो मौसम एकातिर गर्मीको मौसम हो भने कतै खुशी र कतै दुःखको पनि हो। इक्जाम दिएपछि जहिलेसम्म परीक्षा फल आउँदैन तबसम्म मन शान्त भएर बस्न सक्दैन। अहिले सीबीएसई, अलग अलग बोर्ड इक्जाम अनि अन्य इक्जाम पास गर्ने विद्यार्थी मित्रहरूले आआफ्नो परीक्षा फल पाएका छन्। म उनीहरू सबैलाई बधाई दिँदछु, धेरै धेरै बधाई छ। मेरो मन की बातको सार्थकता मलाई त्यो कुराले गरायो जब मलाई कैयन विद्यार्थीहरूले यो जानकारी दिए। परिणाम आएपछि इक्जाम हुन अघि तपाईँको मन की बातमा जे जति सुनेका थियौं र त्यसबाट मलाई लाभ भयो भनेर। जे होस् साथी हो, तपाईँहरूले मलाई यस्तो लेख्नुभयो, मलाई अत्यन्त खुसी लाग्यो। तर तपाईँको सफलताको कारण मेरो मन की बात होइन, तपाईँको सफलताको कारण तपाईँको वर्षभरिको कठोर मेहनत, तपाईँको परिवारको साथ जसले तपाईँलाई मेहनत गर्न सहयोग गर्यो, तपाईँको स्कूल, टिचर सबैले प्रयास गरेका छन्। तपाईँले स्वयंलाई यिनीहरू सबैको अपेक्षा अनुरूप काम गर्नुभयो। मन की बात परीक्षामा जाँदै गर्दा जुन टिप मिल्दछ त्यस्तै प्रकारको थियो। तर मलाई आनन्द केमा लाग्यो भने आज मन की बातको उपयोग कति रहेछ, कति सार्थकता रहेछ यसमा भनेर मलाई खुसी लाग्यो। म जब भन्दछु कतै खुसी कतै दुःख, धेरै यस्ता साथीहरू छन् जसले खुबै राम्रो मार्क्स ल्याएर पास गरेका छन्। कतिपय मेरा साथीहरू पास त भए होलान्, तर हुन सक्छ मार्क्स कम्ती आएको होला, अनि कतिजना त विफल पनि भएका होलान्। उत्तीर्ण भएकाहरूलाई मेरो सुझाव छ, तपाईँ जुन मोडमा हुनुहुन्छ, जहाँबाट तपाईँले आफ्नो करियरको बाटो चुन्नुहुनेछ, अब तपाईँले निश्चित गर्नुपर्छ अगाडिको बाटो के हो भनेर, अनि त्यो पनि कस्तो बाटो अगाडिको निम्ति चुन्नुहुनेछ त्यसमाथि निर्भर गर्दछ। प्रायजसो विद्यार्थीहरूलाई के पढ्नुपर्छ, किन पढ्नुपर्छ, कहाँ जानु छ, लक्ष्य के हो भनेर थाहा समेत हुँदैन। धेरै जसो आफ्नो सराउन्डिङमा जे कुराहरू हुन्छन्, साथी सङ्गीमा, परिवारमा, छरछिमेकमा अथवा आफ्नो माता पिताको जुन कामना छ त्यसैलाई हेरेर निर्णय लिने गर्दछन्। अब संसार धेरै ठूलो भइसकेको छ, विषयहरूको पनि सीमा छैन, अवसरहरू पनि असीमित छन्। तपाईँ अलिक साहसपूर्वक आफ्नो रुचि, प्रकृति, प्रवृत्ति अनुसार आफ्नो बाटो चुन्नुहोस्। प्रचलित मार्गमा मात्र गएर आफूलाई किन खिच्नुहुन्छ, कोसिस गर्नुहोस् अनि स्वयंलाई चिन्नुहोस्, अनि आफू भित्रको उत्तम चीज के हो जानेर त्यसलाई अघि बढाउने अवसरको मार्ग अपनाउनुहोस्, अनि यो पनि सोच्नुहोस्, मैले सिकेको कुराहरू देशको निम्ति कतिको काम आउन सक्ला। कतिपय ठाउँहरू यस्ता छन् सुन्दा अचम्म लाग्ला, विश्वमा जति पनि म्युजियमहरू बन्द छन् त्यसको तुलनामा भारतमा म्युजियम धेरै कम मात्रामा बन्द छ, अनि कहिलेकाहीँ यस्ता म्युजियम चलाउने मान्छे पाउन साह्रो हुँदछ, किनकि यो क्षेत्र त्यति पपुलर छैन। मेरो भन्नुको तात्पर्य के हो भने, देशलाई उत्तम शिक्षकहरूको आवश्यकता छ भने उत्तम कलाकार र उत्तम संगीतकारको पनि त्यत्तिकै जरुरत छ। खेलकुद कति ठूलो क्षेत्र हो, यसमा कति उत्तम ह्युमन रिसोर्सको आवश्यकता हुँदछ। अर्थात् यति धेरै क्षेत्रहरू छन्, यत्रो विविधताले भरिएको छ आजको संसार। हामीले प्रयास गर्नुपर्छ। तपाईँको शक्ति, सामर्थ्य, सपना देशको सपनासित मेल खाने हुनुपर्छ। यो मौका हो तपाईँले आफ्नो बाटो चुन्ने। जो विफल भएका छन् उनीहरूलाई म भन्छु, जीवनमा सफलता र विफलता स्वाभाविक हुन्छ। जसले विफलतालाई एउटा अवसर मान्दछ उसले सफलताको शिलान्यास पनि गर्दछ। जसले विफलताबाट स्वयंलाई विफल बनाउँछन् उनीहरू जीवनमा सफल हुन सक्दैनन्। विफलताबाट पनि हामीले थुप्रै कुरा सिक्न सक्छौ। आजको तपाईँको विफलताले स्वयंलाई चिन्ने अवसर दिइरहेको हुन सक्छ, तपाईँको शक्तिलाई बुझ्ने अवसर दिइरहेको हुन सक्छ, अनि हुन सक्छ तपाईँले आफ्नो शक्तिलाई बुझेर त्यो ऊर्जालाई जानेर एउटा नयाँ बाटो पनि चुन्न सक्नुहुनेछ। मलाई हाम्रो देशको पूर्व राष्ट्रपति श्रीमान एपीजे अब्दुल कलाम ज्यूको स्मरण हुँदछ। उहाँले आफ्नो पुस्तक माई जर्नी ट्रान्सफर्मिङ ड्रीम्स इन्टु एक्सनमा जीवनको एउटा प्रसंग लेख्नु भएको छ। उहाँले भन्नुभएको छ कि मलाई पाइलट बन्ने इच्छा थियो, ठूलो सपना म पाइलट हुन्छु भन्ने, तर जब म पाइलट बन्न गए म विफल भए, पास हुन सकिन। अब तपाईँ हेर्नु उहाँको त्यो विफलता कत्रो ठूलो अवसर बन्न पुग्यो। उहाँ देशको महान वैज्ञानिक बन्नुभयो, राष्ट्रपति बन्नुभयो, अनि देशको आणविक शक्तिको निम्ति उहाँको ठूलो योगदान रहेको छ। यसैले म भन्छु, साथी हो, विफलताको बोझमा दबिनु हुँदैन। विफलता एउटा अवसर हो, यसलाई पनि पक्रनुहोस्, खोज्नुहोस्। विफलता बीच पनि आशाको अवसरहरू समाहित हुँदछ। अनि मेरो विशेष आग्रहपूर्वक विन्ती छ मेरा यी युवा साथीहरूलाई अनि ती परिवारजनहरूलाई, छोरा यदि विफल भयो भने यस्तो माहौल सृजना नगर्नुहोस् कि उसले जीवनको सबै आशाहरू हराओस्। कहिलेकाहीँ सन्तानको विफलता माता पिताको सपनासित जोडिन्छ अनि त्यसमा संकट उत्पन्न हुँदछ। यस्तो हुनु हुँदैन। विफलतालाई पचाउने ताकतले जीवन जिउने ताकत दिदछ। म फेरि एकपल्ट सबै मेरा सफल युवा साथीहरूलाई शुभकामना दिन चाहन्छु। अनि विफल भएका साथीहरूले अवसर खोज्ने मौका पाएका छन् उनीहरूलाई पनि शुभकामना दिदछु। अगाडि बढ्ने, विश्वास जगाउने प्रयास गर्नुहोस्। पछिल्लो पल्टको मन की बात र आजको यो मन बातचितमा थुप्रै कुराहरू भएका छन्। मेरो सरकारको एक वर्ष पूरा भएको छ। सम्पूर्ण देशले यसको विश्लेषण गर्यो, आलोचना गर्यो, अनि धेरै मानिसहरूले हामीलाई डिस्टिङसन मार्क्स पनि दिएका छन्। हुन त लोकतन्त्रमा यो मन्थन धेरै आवश्यक हुन्छ। पक्ष विपक्ष आवश्यक हुन्छ। के कमी रह्यो त्यसलाई जान्नु जरुरी हुन्छ। के राम्रो काम भयो त्यसको पनि एउटा लाभ हुन्छ। तर मेरो निम्ति यो भन्दा अधिक गत महिनाको दुईवटा कुराहरू जसले मेरो मनलाई आनन्द दिँदछ। हाम्रो देशमा गरिबहरूको निम्ति केही न केही गर्ने मेरो मुटुमा सदैव एउटा पीडा भइरहन्छ। नयाँ नयाँ कुराहरू सोच्दछु, सुझावहरू आए स्वीकार गर्दछु। हामीले गत महिना प्रधानमन्त्री सुरक्षा बीमा योजना, प्रधानमन्त्री जीवन ज्योति बीमा योजना, अटल पेन्सन योजना, सामाजिक सुरक्षाको तीनवटा योजनाहरू लन्च गर्यौं। ती योजनाहरू सुरु भएको अहिले 20 दिन पूरा भएको छैन, तर आज म गर्वका साथ भन्दछु, सायद हाम्रो देशमा सरकारमाथि भरोसा गरेर, सरकारी योजनाहरूमा भरोसा गरेर यति धेरै संख्यामा सामान्य मानिसहरू यसमा जोडिन पुगे। मलाई यो बताउन पाउँदा खुसी लाग्दछ कि केवल 20 दिनको छोटो समयमा 8,52,00,000 भन्दा धेरै मानिसहरूले यी योजनाहरूमा आफ्नो नामाङ्कन गरिदिए, योजनामा सामेल भए। सामाजिक सुरक्षाको दिशामा यो हाम्रो ठूलो कदम हो अनि यसको धेरै लाभ आउने दिनमा प्राप्त हुनेछ। जस जसले यो थाहा पाउनु भएको छैन उनीहरूलाई आग्रह गर्दछु कि तपाईँ पनि सामेल हुनुहोस्। कसैले सोच्न सक्छ महिनाको 1 रुपियाँ, 12 महिनामा सिर्फ 12 रुपियाँ अनि तपाईँलाई सुरक्षा योजना प्राप्त हुनेछ। जीवन ज्योति बिमा योजना प्रतिदिन 1 रुपियाँ भन्दा पनि कम्ती अर्थात् वर्षको 330 रुपियाँ। म यसैले भन्दछु कि गरिबहरू अन्यसित आश्रित भएर रहनु नपरोस्, गरिब स्वयं सशक्त बनुन्। त्यस दिशामा हामीले एक पछि अर्को कदम चालिरहेछौ अनि म त एउटा फौज, यस्तो फौज बनाउन चाहन्छु अनि फौज पनि म गरिबहरूबाटै चुन्न चाहन्छु अनि गरिबहरूबाट बनेको मेरो यो फौजले गरिबीको विरुद्धमा लडाई लड्नेछ, गरिबीलाई परास्त गर्नेछ अनि देशमा कैयन वर्षदेखि हाम्रो शिरमा यो बोझ छ त्यसबाट मुक्ति दिलाउने निरन्तर प्रयास गरिरहनेछौ अनि सफलता पाउनेछौ। अर्को एउटा महत्वपूर्ण कुरा जसले मलाई आनन्द दिँदछ त्यो हो किसान टिभी च्यानल। त्यसो त देशमा टिभी च्यानलहरूको भरमार छ के छैन, कार्टुनदेखि लिएर स्पोर्ट्स, न्युज, इन्टरटेनमेन्ट थुप्रै छन्। तर मेरो लागि किसान च्यानल महत्वपूर्ण यसकारण छ कि म यसबाट भविष्यलाई राम्ररी हेर्न सक्दछु। मेरो दृष्टिकोणमा किसान च्यानल एउटा खेतबारीमा चल्ने ओपन युनिभर्सिटी हो अनि यस्तो च्यानल हो जसको विद्यार्थी पनि किसान, शिक्षक पनि किसान। उत्तम अनुभवहरूबाट सिक्नु, परम्परागत कृषिबाट आधुनिक कृषितर्फ अग्रसर हुनु, साना साना जमिनका टुक्राहरू बाँचेका छन्, परिवार बढ्दै गयो, जमिन घट्दै गयो अनि हाम्रो उत्पादन कसरी बढ्ने, फसलमा कुन प्रकारले परिवर्तन ल्याउनु पर्ने, यस्ता कुराहरू सिक्नु बुझ्नु जरुरी छ। अब त मौसमलाई अघिबाटै जान्न सकिन्छ। यी सबै कुराहरू लिएर यो टिभी च्यानलले काम गर्नेछ अनि मेरा कृषक दाजुभाइ दिदी बहिनीहरू यसमा प्रत्येक जिल्लामा कृषकहरूको मनिटरिङको व्यवस्था हुनेछ, तपाईँ उनीहरूलाई अवश्य सम्पर्क गर्नुहोस्। मेरा माछा पक्रिने दाजुभाइ दिदी बहिनीहरूलाई पनि म भन्न चाहन्छु, माछा पक्रने कामसित सम्बन्धित मानिसहरू उनीहरूको निम्ति पनि यो किसान च्यानलमा थुप्रै कुराहरू छन्। पशुपालन भारतको ग्रामीण जीवनको परम्परागत काम हो अनि कृषिमा एक प्रकारले सहायक हुने क्षेत्र हो, तर यदि संसारको हिसाब हेर्दा त पशुहरूको तुलनामा जति दूध उत्पादन हुँदछ भारत त्यसमा धेरै पछाडि छ। पशुहरूको संख्या मुताबिक दूध उत्पादन भएको छैन, प्रति पशु धेरै दूध उत्पादन कसरी हुने हो, पशुहरूको हेरचाह कसरी गर्ने, त्यसको लालन पालन खानपान कसरी गर्ने, परम्परागत रूपमा त हामी धेरै काम गर्दैछौ तर वैज्ञानिक तरिकाले अगाडि बढ्नु जरुरी छ अनि मात्र कृषिको साथमा पशुपालनले पनि आर्थिक रूपमा हामीलाई मजबुती दिनेछ। कृषक मजबुत हुनेछन् अनि पशुपालक मजबुत बन्नेछ। यस क्षेत्रमा हामी कसरी अगाडि बढ्ने, कसरी सफल हुने, त्यस दिशामा वैज्ञानिक मार्गदर्शन तपाईँलाई प्राप्त होस्। मेरा प्यारा देशवासीहरू, याद छ 21 जुन, याद छ 21 जुन? त्यसो त हाम्रो यो भूभागमा 21 जुनलाई यसकारण याद गरिन्छ कि यो सबैभन्दा लामो दिन हो, तर 21 जुन अब विश्वको लागि एउटा नौलो पहिचान भएको छ। गत सितम्बर महिनामा युनाइटेड नेसन्समा सम्बोधन गर्दै मैले एउटा विषय राखेको थिएँ अनि एउटा प्रस्ताव राखेको थिएँ कि 21 जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउनु पर्छ भनेर अनि समस्त विश्वलाई अचम्म लाग्यो। तपाईलाई पनि अचम्म लाग्नेछ। 100 दिन भित्रमै 177 देशहरूको समर्थनमा यो प्रस्ताव पारित भयो। यस प्रकारको प्रस्ताव युनाइटेड नेसन्सको इतिहासमा यस्तो सर्वाधिक देशहरूको समर्थन सबैभन्दा कम समयमा प्रस्ताव पारित भयो अनि विश्वको सबै भूभाग यसमा सामेल भए। कुनै पनि भारतीयको निम्ति यो खुबै गौरवपूर्ण घटना हो, तर अब जिम्मेवारी हाम्रो हो। योग विश्वलाई जोड्ने माध्यम बन्न सक्छ भनेर हामीले कहिले सोचेका थियौं? वसुधैव कुटुम्बकमको जुन कल्पना हाम्रा पूर्वजहरूले गरेका थिए त्यसमा योग एउटा क्याटलिटिक एजेन्टको रूपमा विश्वलाई जोड्ने माध्यम बन्दैछ। कति धेरै गर्वको खुसीको कुरा हो, तर ताकत तब मात्र बन्नेछ जब हामी सबैले योगको सही स्वरूप सही शक्तिलाई विश्व सामु प्रस्तुत गर्नेछौ। योगले मन र मस्तिष्कलाई जोड्दछ। योग रोग मुक्तिको माध्यम हो, योग भोग मुक्तिको पनि माध्यम हो। अनि अब त म देखिरहेछु योगले मन र बुद्धिलाई जोड्नेछ, त्यसभन्दा अगाडि विश्वलाई पनि जोड्ने काम गर्न सक्नेछ। हामी किन यसको एम्बेसडर नबन्ने? हामीले किन यो मानव कल्याणार्थ काम आउने यस महत्वपूर्ण विद्यालाई सजिलै उपलब्ध नगराउने? हिन्दुस्तानको हरेक कुनामा 21 जुनका दिन योग दिवस मनाऊ। तपाईँको आफन्त यदि दुनियाँको कुनै पनि ठाउँमा हुनुहुन्छ, तपाईँको परिवारजन कहीँ पनि बसोबास गर्नुहुन्छ, उनीहरू सबैलाई तपाईँले टेलिफोन गरेर बताउनुहोस् कि उनीहरूले पनि सबै एकत्र भएर योग दिवस मनाउनु पर्छ। योगको ज्ञान नभए किताब लिएर पढेर अरूलाई पनि योगको बारेमा बताउनु, एउटा पत्र पढ्नु। तर म मान्दछु हामीले योग दिवसलाई साँच्चै विश्व कल्याणको निम्ति एउटा महत्वपूर्ण कदमको रूपमा, मानव जातिको कल्याणको रूपमा अनि तनावग्रस्त जीवन बिताइरहेका मानव समूह, कष्टहरूबीच हताश निराश भएका मानवहरूलाई नयाँ चेतना नयाँ ऊर्जा दिने सामर्थ्य योगमा छ। म चाहन्छु कि विश्वले जसलाई स्वीकार गरेको छ, विश्वले जसलाई सम्मानित गरेको छ, विश्वलाई भारतले जे दिएको छ, यो योग हामी सबैको निम्ति गर्वको विषय बन्नुपर्छ। अहिले 3 हप्ता बाँकी छ, तपाईँ अवश्य प्रयास गर्नुहोस्, अवश्य जोड्नुहोस् अनि अन्यलाई पनि जोड्नुहोस्। यो म आग्रह गर्दछु। एउटा कुरा अर्को म गर्न चाहन्छु, विशेष गरी मेरा सेनाका जवानहरू जो आज देशको सुरक्षामा जुटेका छन् अनि सेवानिवृत्त भई जीवनयापन गरिरहेछन्, देशको निम्ति त्याग तपस्या गर्ने जवानहरू, अनि म यो कुरा एकजना प्रधानमन्त्रीको हैसियतमा होइन, मेरो भित्रको मनुष्य मनको सच्चाइसित गहिराईसित मेरो देशका सैनिकहरूसित म आज कुरा गर्न चाहन्छु। वान रैंक वान पेन्सन 40 वर्ष अघिदेखि यो प्रश्न अल्झिरहेको छ, के यो सत्य होइन? पूर्वका सबै सरकारहरूले यसबारे कुरा गरे तर काम केही गरेनन्, यो सत्य हो कि होइन? म तपाईँहरूलाई विश्वास दिलाउँदछु, मैले निवृत्त सेनाका जवानहरू बीचमा वचन दिएको छु, मेरो सरकारले वान रैंक वान पेन्सन लागू गर्नेछ। हामी जिम्मेवारीदेखि हट्दैनौ अनि सरकार बनेपछि विभिन्न विभागहरूले यसमाथि काम पनि गरिरहेका छन्। मैले सोचेको जस्तो सरल विषय होइन रहेछ, समस्याहरू छन् अनि 40 वर्षमा समस्याहरू अझ बढेको छ। मैले यसलाई सरल बनाउने दिशामा, सर्वस्वीकृत बनाउने दिशामा सरकारमा बसेका सबैलाई समाधान खोज्नको निम्ति लगाएको छु। पल पलको खबर मिडियामा दिनु आवश्यक हुँदैन, यसको कुनै रनिङ कमिटी हुँदैन। म तपाईँहरूलाई विश्वास दिलाउँदछु, यो सरकार, म फेरि भन्दछु, यो सरकारले तपाईँको वान रैंक वान पेन्सन विषयको सल्युसन निश्चय ल्याउनेछ। अनि जुन विचारधारामा हामी हुर्केका छौं, जुन आदर्शहरूको साथमा हामी अगाडि बढेका छौं, त्यसमा तपाईँको जीवनको महत्व धेरै छ। मेरो निम्ति तपाईँको जीवनसित जोडिनु, तपाईँको चिन्ता गर्नु, यो केवल कुनै सरकारी कार्यक्रम होइन, न त कुनै राजनैतिक कार्यक्रम हो, मेरो राष्ट्र भक्तिको प्रकटीकरण हो। म फेरि एकपल्ट मेरो देशका सबै सेनाका जवानहरूलाई आग्रह गर्दछु कि राजनैतिक रोटी सेक्नेहरूले 40 वर्षसम्म खेल खेलिरहे, मलाई त्यो मार्ग स्वीकार छैन, अनि म यो समस्यालाई अझ जटिल बनाउने कुनै कदम उठाउन पनि चाहन्न। तपाईँ म प्रति भरोसा गर्नुहोस्। बाँकी जसलाई यो कुरा उछाल्नु छ, कुरा उठाउनु छ, आफ्नो राजनीति गर्नु छ, उनीहरूलाई बधाई छ। मलाई देशको निम्ति जिउने मर्नेहरूको लागि जे गर्न सक्छु, जे गर्नुपर्छ, यो नै मेरो इच्छा छ। अनि मलाई विश्वास छ मेरो मन की बात, जसमा साँचो कुरा बाहेक अन्य केही छैन, तपाईँको मनसम्म पुग्नेछ। 40 वर्षसम्म तपाईँले धैर्य धारण गर्नुभयो, मलाई केही समय दिनुहोस्, काम गर्ने अवसर दिनुहोस्, अनि हामी सबै मिलेर समस्याहरूको समाधान गर्नेछौ। यो म फेरि एकपल्ट देशवासीहरूलाई विश्वास दिलाउँदछु। छुट्टीको दिनमा सबैजना कतै न कतै जानुभयो होला, भारतको अलग अलग ठाउँमा पुग्नुभयो होला, हुन सक्छ कसैले अब जाने कार्यक्रम बनाउनु भएको होला। स्वाभाविक हो, सिइङ इज बिलिभिङ। जब हामी भ्रमण गर्दछौँ, कहिले आफन्तको घरतिर जान्छौँ, कतै पर्यटन स्थलतिर पुग्छौँ, दुनियाँलाई बुझ्ने हेर्ने एउटा अलग अवसर प्राप्त हुँदछ। जसले आफ्नो गाउँको पोखरी देखेको छ अनि पहिलोपल्ट जब उसले समुद्र देख्दछ, त्यस बेला उसले के अनुभव गर्दो, उसले त्यो वर्णन गर्न सक्दैन। आफ्नो गाउँ फर्केर उसलाई समुद्र कति ठुलो हुन्छ भनेर बताउन गाह्रो पर्छ। आफ्नो आँखाले देखेको अनुभूति बेग्लै हुन्छ। तपाईँ छुट्टीको समयमा आफ्नो साथीभाइसित, परिवारसित कतै न कतै अवश्य जानुभएको होला अथवा जानुहुनेछ होला। मलाई थाहा छैन तपाईँ जब घुम्न जानुहुन्छ तब डायरी लेख्ने आदत छ कि छैन। लेख्नुपर्छ, अनुभवहरू लेख्नुपर्छ। नयाँ नयाँ मानिसहरूसित भेट गर्नुहुन्छ अनि उनीहरूको कुरा सुनेर लेख्नुपर्छ। जुन चिज देखेका छौँ त्यसको वर्णन लेख्नुपर्छ। एक प्रकारले भित्र, आफ्नो भित्र त्यसलाई समावेश गर्नुपर्छ। यसरी सरसर्ती हेरेर अगाडि बढ्दै जानु, यस्तो गर्नु हुँदैन, किनकि यो भ्रमण आफै आफमा एउटा शिक्षा हो। हरेक व्यक्तिलाई हिमालयमा जाने अवसर प्राप्त हुँदैन, तर जसले हिमालयको भ्रमण गरेका छन् अनि पुस्तक लेखेका छन्, त्यो पुस्तक पढ्नुभयो भने थाहा हुनेछ कि कस्तो आनन्ददायी यात्राहरूको वर्णन उनीहरूले गरेका छन्। म यो त भन्दिनँ कि तपाईँ लेखक बन्नुहोस्, तर भ्रमणको निम्ति भ्रमण गर्नु हुँदैन, त्यसबाट केही सिक्ने प्रयास गर्नुपर्छ। यो देशलाई बुझ्ने प्रयास गर्नु, देशलाई जान्ने प्रयास गर्नु, त्यसको विविधतालाई बुझ्नु, त्यहाँको खानपान, पहिरन, बोलचाल, रीतिरिवाज, तिनीहरूको सपना, तिनीहरूको आकांक्षाहरू, कठिनाईहरू, यति विशाल देश हो यो भारत, सम्पूर्ण देशलाई जान्नु बुझ्नु छ। एक जन्ममा यो सबै गर्न सम्भव छैन होला। तपाईँ अवश्य कतै न कतै जानुभएको होला, तर मेरो एउटा इच्छा छ, यो पाली तपाईँ यात्रामा जानुभयो होला अथवा जानुहुन्छ होला, के तपाईँ आफ्नो अनुभवलाई मसित सेयर गर्न सक्नुहुन्छ? साँच्चै मलाई आनन्द हुनेछ। म तपाईँसित आग्रह गर्दछु कि तपाईँ इनक्रेडिबल इन्डिया #, योसित मलाई आफ्नो फोटो, आफ्नो अनुभव अवश्य पठाउनुहोस्, अनि त्यसमा जुन कुरा मलाई मन पर्नेछ म त्यसलाई अन्यहरूसित सेयर गर्नेछु। तपाईको अनुभवलाई हेरौं, म पनि अनुभव गरौं, तपाईले जे देख्नु भएको छ म त्यसलाई पर बसेर हेरौं। जसरी तपाई समुद्र तटमा गएर एक्लै टोलिन सक्नुहुन्छ, म त अहिले त्यसो गर्न पाउँदिन, तर म चाहन्छु तपाईको अनुभव जान्न सकौं अनि तपाईको उत्तम अनुभवहरूलाई म सबैसित शेयर गर्नेछु। राम्रो लाग्यो, आज फेरि एकपल्ट गर्मीको स्मरण गराउँदछु। म यही चाहन्छु कि तपाईँ स्वयंलाई सम्हाल्नुहोस्, बिमार नहुनुहोस्। गर्मीबाट स्वयंलाई बचाउने अनेकन उपायहरू छन्, तर ती पशु पक्षीहरूको पनि ख्याल राख्नु। यो मन की बात आज धेरै भयो। यस्तै मनमा जुन विचार आउँदै गयो त्यसलाई मैले भन्दै गएँ। अर्को पल्ट फेरि भेट्नेछु, फेरि कुरा गरौंला। तपाईहरूलाई धेरै धेरै शुभकामना, धेरै धेरै धन्यवाद।